بسم اللہ الرحمن الرحیم، یہ تہران ہے، اسلامی گڑتنتر ایران کی آواز۔
ریڈیو تہران کے سبھی شروتا متروں کی سیوا میں زہرا زیدی اور ساتھیوں کا سلام پہنچے۔ پریہ شروتا متروں، آج کے کارکرم کا شبھ آرمبھ ہم پوتر قرآن کے سورہ بقرہ کی 154 سے 157 آیتوں کی تلاوت اور انواد سے کر رہے ہیں۔ قاری ہیں شری پرہیزگار۔
اعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، ولا تقولوا لمن يقتل في سبيل الله أموات بل أحياء ولكن لا تشعرون، ولنبلونكم بشيء من الخوف والجوع ونقص من الأموال والأنفس والثمرات وبشر الصابرين الذين إذا أصابتهم مصيبة قالوا إنا لله وإنا إليه راجعون، أولئك عليهم صلوات من ربهم ورحمة وَأُولَئِكَ هُمُ الْمُهْتَدُونَ، صَدَقَ اللَّهُ الْعَلِيُّ الْعَظِيمُ۔
اللہ کے نام سے جو اتینت کرپاشیل اور دیاوان ہے، اور جو لوگ ایشور کے مارگ میں مارے جاتے ہیں انہیں مردہ نہ کہو، بلکہ وہ تو جیوت ہیں پرندو تم اسے سمجھ نہیں پاتے، اور نسندے ہم تھوڑے بھے، تھوڑی بھوک، کچھ جان مال اور اتپاد میں کمی سے تمہاری پریکشا لیں گے، اور ہے پیغمبر، آپ دھیروانوں کو شبھ سوچنا دے دیں جو مصیبت پڑنے پر کہتے ہیں کہ نسندے ہم ایشور ہی کے لیے ہیں اور اسی کی اور واپس جانے والے ہیں، یہی لوگ ہیں جن کے لیے ان کے پالنہار کی اور سے آشیرواد اور دیا ہے، اور یہی لوگ صحیح مارگ پر ہیں۔
یہ تہران ہے اسلامی گڑتنت ایران کی آواز۔ آج گروار ہے، بہمن کی 30، رجب کی 6 اور فروری کی 18 تاریخ۔ شروع ہمارا یہ کاریکرم آپ شارٹ وے میں 41 میٹر بینڈ برابر 7445 کلو ہرٹز پر سن رہے ہیں۔ ہمیں آشا ہے کہ ہمارا آج کا پرسارن بھی آپ کو اوشیہ پسند آئے گا۔ پتر ویوہار کے لیے ہمارے پتے نوٹ کر لیں۔ ہمارا ای میل ایڈریس ہے hindi@ws.irib.ir، جبکہ ویب سائٹ کا پتہ ہے pastoday.com/hi، اور واٹس ایپ کے مادھیم سے آپ ہم سے سمپرک کر سکتے ہیں۔ نمبر ہے 00989035065492۔ تو شروع ہمارے آج کے کاریکرم کی روپ ریکھا نوٹ کر لیں۔ صدا کی بھانتی آپ سب سے پہلے انتراشٹریہ سماچار سنیں گے، اس کے پشچات دینک کاریکرم ہوگا راجنیتک چرچا، اس کے پشچات آپ سنیں گے ساپتاہک کاریکرم آج کی بات، اور سبھا کا انتیم ہوا ساپتاہک کاریکرم ہوگا ٹکاؤ آرتھک وکاس۔ شروع یہ تو تھی ہماری آج کے کاریکرم کی روپ ریکھا، اور اب آپ کچھ ہی چھڑوں میں ریڈیو تہران سے سماچار سنیں گے۔ اور اب آپ مریم مہردادی اور محمد مہدی سے سماچار سنیے۔
بسم اللہ الرحمن الرحیم۔ سب سے پہلے آج کے مکھیہ سماچاروں کا سارانش۔ راشٹرپتی روحانی کا کہنا ہے کہ امریکی سرکار کے پاس گھٹنے ٹیکنے کے علاوہ دوسرا کوئی وکلپ نہیں ہے۔ ایران میں بھوکمپ سے 44 لوگ گھائل ہو گئے ہیں۔ پشچم بنگال میں ایک بم حملے میں راجیہ کے منتری ذاکر حسین گھائل ہو گئے ہیں۔ حزب اللہ نے اسرائیلی سینی ٹھکانوں کو چنت کرنے والا ویڈیو جاری کیا ہے۔ اور اب آپ وستار سے سماچار سنیے۔
راشٹرپتی ڈاکٹر حسن روحانی نے کہا ہے کہ امریکی راشٹر اور اس دیش کی نئی سرکار اب اس بات کو سمجھ گئے ہیں کہ انہوں نے ایران کے بارے میں غلطی کی ہے۔ انہوں نے کہا کہ قانون کو سویکار کر لینا اور اس کے مقابلے میں جھک جانا کوئی بری بات نہیں ہے، اور قانون کے سامنے جھک جانے کے علاوہ امریکی سرکار کے پاس کوئی انیہ وکلپ نہیں ہے۔ راشٹرپتی روحانی نے آج گروار کو بل دے کر کہا کہ یہ صحیح نہیں ہے جو آج کل پرچاروں میں کہا جا رہا ہے کہ ایران نے کچھ کام امریکہ پر دباؤ ڈالنے کے لیے انجام دیا ہے، اور جو چیز ہم چاہتے ہیں وہ قانون اور اپنے وچنوں پر عمل ہے۔ اسی پرکار راشٹرپتی ڈاکٹر حسن روحانی نے کہا کہ قانون انتراشٹریہ سمجھوتوں کا سمان اور اس کا پالن دنیا کی سمست سرکاروں کا مانویہ اور راجنیتک دائتو ہے۔ اسی پرکار راشٹرپتی روحانی نے آشا جتائی کہ امریکی قانون کی اور لوٹ آئیں گے، اپنے وچنوں پر عمل کریں گے اور سرکشا پریشد کے پرستاو نمبر 2231 کے پرتی کٹیبدھ رہیں گے۔ راشٹرپتی روحانی نے آج 4.5 ارب تومان سے ادھک پونجی نویش کی یوجنا کا ادگھاٹن کیا، اور کہا کہ ان راشٹریہ یوجناؤں کا ادگھاٹن اتپادن اور دیش کے سکریہ ہونے کا سوچک ہیں۔
ایران کے دکشن پشچم علاقوں میں 5.6 تیورتا کے بھوکمپ کے جھٹکے محسوس کیے گئے۔ ایران کے آپاتکالین وبھاگ نے بتایا کہ بدھوار دیر رات دکشن پشچم ایران کے یاسوج اور سیساک نامک علاقوں میں 5.6 تیورتا کے بھوکمپ کے جھٹکے محسوس کیے گئے ہیں۔ بھوکمپ کے کارن اب تک 44 لوگوں کے گھائل ہونے کی سوچنا ہے۔ پراپت رپورٹ کے انوسار سمیرم علاقے میں 4 اور دنا علاقے میں 40 لوگ گھائل ہوئے ہیں۔ समाचार एजेंसी इरना की रिपोर्ट के अनुसार ईरान के आपातकालीन विभाग ने बुधवार देर रात इस बारे में जानकारी देते हुए बताया कि घायल होने वालों में ज्यादातर वे लोग हैं जो डर कर सुरक्षित स्थान के लिए भाग रहे थे। आपातकालीन विभाग के मुताबिक अब तक किसी के हताहत होने की सूचना नहीं है।
ये समाचार आप रेडियो तेहरान से सुन रहे हैं। भारत सहित दुनिया के कई देशों में क्रिकेट सबसे ज्यादा लोकप्रिय खेलों में से एक है। जहां अफगानिस्तान पिछले कई वर्षों से इस खेल में हाथ पांव मार रहा है, वहीं अब ईरान ने भी क्रिकेट के मैदान में उतरने की योजना बनाई है। ईरान के खेल मंत्रालय और अफगानिस्तान क्रिकेट फेडरेशन के अधिकारियों के बीच बुधवार को हुई एक बैठक में दोनों देशों के बीच क्रिकेट को लेकर सहयोग बढ़ाने पर सहमति हुई है। राजधानी तेहरान में हुई बैठक में ये तय पाया है कि बहुत जल्द दोनों देशों के बीच ईरान के चाबहार फ्री जोन में मुकाबला होगा। खेल और युवा मंत्रालय के अंतर्राष्ट्रीय मामलों के महानिदेशक फरशीद तहमासबी ने इस बैठक में कहा कि हम ईरान में अफगानिस्तान के सहयोग से एक क्रिकेट विज्ञान अकादमी की स्थापना करना चाहते हैं। बैठक में शामिल अफगानिस्तान क्रिकेट फेडरेशन के सलाहकार शमसुल हक शम्स ने ईरान और अफगानिस्तान के बीच क्रिकेट में सहयोग को लेकर बनी सहमति पर खुशी व्यक्त करते हुए कहा कि हम आने वाले दिनों में अंतर्राष्ट्रीय स्तर पर क्रिकेट के मैचों का आयोजन करेंगे और उससे पहले दोनों देशों की टीमें ज्यादा से ज्यादा अभ्यास मैच खेलेंगी।
भारत के पश्चिम बंगाल राज्य में इसी वर्ष अप्रैल और मई के महीने में विधानसभा चुनाव होने हैं। सभी राजनीतिक पार्टियां अपनी पूरी ताकत चुनाव जीतने के लिए लगाए हुए हैं, लेकिन इस बीच वाजपेयी द्वारा चुनाव प्रचार में धर्म की एंट्री कराए जाने के बाद अब बम की भी एंट्री हो गई है और उसका पहला शिकार ममता बनर्जी सरकार के मंत्री जाकिर हुसैन बने हैं। प्राप्त रिपोर्ट के अनुसार भारत के पश्चिम बंगाल राज्य की ममता बनर्जी सरकार में मंत्री जाकिर हुसैन पर बुधवार देर रात बम से हमला हुआ। हमले में मंत्री और कुछ अन्य लोग बुरी तरह घायल हुए हैं। सभी को कोलकाता के एक अस्पताल में भर्ती करवाया गया है। पश्चिम बंगाल के राज्यपाल जगदीप धनखड़ ने इस घटना की निंदा की है। उन्होंने ट्वीट किया है कि मुर्शिदाबाद जिले के निमटिटा रेलवे स्टेशन पर मंत्री जी पर हुए हमले की निंदा करता हूं। इस घटना से चिंतित हूं। लोकतंत्र में हिंसा का कोई स्थान नहीं है। वहीं तृणमूल कांग्रेस के नेता एवं वरिष्ठ मंत्री मलय घटक ने इस हमले के लिए पार्टी के राजनीतिक प्रतिद्वंदियों को जिम्मेदार ठहराया है। गौरतलब है कि पश्चिम बंगाल में इस साल अप्रैल मई में चुनाव होने वाले हैं। पुलिस मामले की जांच कर रही है। घटना के बाद से पूरे इलाके में तनावपूर्ण माहौल बना हुआ है।
भारत में लगभग तीन महीने से चल रहे किसान आंदोलन में क्रोधित किसानों ने आज रेलगाड़ियों के चलने के मार्ग में अवरोध उत्पन्न किया। हमारे संवाददाता की रिपोर्ट के अनुसार इससे पहले भारत में किसान नेताओं ने घोषणा की थी कि सरकार के नए कृषि कानून के विरोध में वे कुछ घंटे के लिए रेलगाड़ियों के मार्ग में बाधा उत्पन्न करेंगे। लगभग तीन महीनों से किसान नए विवादित कृषि कानूनों के विरोध में भारत की राजधानी दिल्ली जाने वाले रास्तों पर जमा है और कुछ सीमाओं को बंद कर रखा है। ज्ञात रहे कि भारत में लगभग 20 करोड़ से अधिक लोग कृषि कार्यों में संलग्न हैं।
लेबनान के इस्लामी आंदोलन हिजबुल्ला ने पहली बार एक ऐसा वीडियो जारी किया है जिसमें विभिन्न शहरों में स्थित इसराइली सैन्य छावनियों और ठिकानों को देखा जा सकता है। बुधवार को जारी की गई ये वीडियो फुटेज सोशल मीडिया पर वायरल हो गई है। इस वीडियो का टाइटल है ये जायनियों तुम्हारे शहरों के भीतर सैन्य और सुरक्षा लक्ष्य मौजूद हैं। इस वीडियो के जारी होने से एक दिन पहले ही हिजबुल्ला के महासचिव सैयद हसन नसरुल्ला ने तेल अवीव को आग से नहीं खेलने की सलाह दी थी। उन्होंने चेतावनी देते हुए कहा था कि लेबनान के खिलाफ किसी भी कार्रवाई का मुंह तोड़ जवाब दिया जाएगा। नसरुल्ला का कहना था कि इसराइल अंतर्राष्ट्रीय कानूनों का सम्मान नहीं करता है। उसने अपने सभी युद्धों में शहरों को नष्ट किया है और नागरिकों का नरसंहार किया है। इस बीच गुरुवार को यमन की सर्वोच्च क्रांति परिषद के प्रमुख ने इसराइल सैन्य ठिकानों तक पहुंच और उन्हें चिंतित करने के लिए हिजबुल्ला को मुबारकबाद दी है। अल मसीरा टीवी चैनल की रिपोर्ट के अनुसार मोहम्मद अली अल हौसी ने कहा है कि हिजबुल्ला ने सफल ऑपरेशन करके ज़ायनी सैन्य ठिकानों को चिन्हित किया है। ये इसराइल की जासूसी एजेंसी मोसाद के लिए एक बड़ी नाकामी मानी जाएगी।
عراق کے سوئم سوی بل حشد الشعبی نے دیالا پرانت کے اتر میں استھت خان قین نامہ کے چھیتر میں آتنکوادیوں کے خلاف بڑا آپریشن آرمبھ کیا ہے۔ عراقی سوئم سوی بل کے ایک کمانڈر محمد التمیمی نے گروار کو المعلومہ نیوز ویب سائٹ سے ایک وارتا میں بتایا کہ حشد الشعبی کی یونٹوں نے گروار کی صبح خان قین کے ادکات علاقے میں آتنکوادی سنگٹھنوں کے بچے کھچے سدسیوں کے صفائی کے لیے کارروائی آرمبھ کی۔ انہوں نے بتایا کہ آپریشن حشد الشعبی کے ایک ٹھکانے پر آتنکوادیوں کے حملے کے بعد آرمبھ ہوا۔ آتنکوادیوں کے اس حملے میں سوئم سوی بل کے 3 جوان شہید ہو گئے اور 5 انیہ گھائل ہو گئے۔
تکفیری آتنکوادی گروہ داعش نے ایک بیان جاری کر کے آدھیکارک طور پر سعودی گٹھ بندھن کے ساتھ سہیوگ کرنے اور یمن کے جن آندولن انصار اللہ سے جنگ کا اعلان کیا ہے۔ پراپت ریکارڈ کے انوسار تکفیری آتنکوادی گروہ داعش جسے شروع سے ہی سعودی عرب کا سمرتھن پراپت تھا، آخرکار اس نے کھل کر یمن یدھ میں سعودی عرب کا ساتھ دینے کا اعلان کر دیا ہے۔ آتنکی گروہ داعش نے ایک بیان جاری کر کے کہا ہے کہ یمن کے ماری پرانت کے الکسارا علاقے میں اس کے لڑاکے انصار اللہ کے خلاف سعودی گٹھ بندھن کا سمرتھن کرتے ہوئے لڑ رہے ہیں۔ داعش نے یہ بھی دعویٰ کیا ہے کہ اب تک اس نے یمنی سینا اور سوئم سوی بلوں کے کئی جوانوں کو مار گرایا ہے۔
اتری جرمنی میں ہوئے بم دھماکے میں 3 لوگوں کے گھائل ہونے کی سوچنا ہے۔ پراپت رپورٹ کے انوسار جرمنی کی پولیس نے سوچنا دی ہے کہ بدھوار کو اتری جرمنی کے نیکر سلم شہر کے کیندر میں استھت لیدل نامک مال میں ہوئے بم دھماکے میں 3 لوگ گمبھیر روپ سے گھائل ہو گئے ہیں۔ بم دھماکے میں گھائلوں کو ترنت اسپتال میں بھرتی کرا دیا گیا ہے۔
کورونا وائرس کا 75% ٹیکہ کرن کیول 10 دیشوں میں ہوا ہے، اسے لے کر سنیوکت راشٹر سنگھ نے کڑی ناراضگی جتائی ہے۔ راشٹر سنگھ کے مہاسچیو نے کہا کہ جلد سے جلد ہر دیش کو ٹیکہ ملنا چاہیے۔ سنیوکت راشٹر مہاسچیو اینٹونیو گوٹرس نے ہنسک سنگھرش و اسرکشا سے گرست علاقوں میں COVID-19 ویکسین کی نیا سنگت سلبھتا کو لے کر بدھوار کو سرکشا پریشد کو سمبودھت کر رہے ہیں۔ انہوں نے کہا کہ COVID-19 مہاماری وشو میں بھاری اتل پتل کا کارن بنی ہے، ارتھ ویوستھائیں تباہ ہوئی ہیں اور ٹکاؤ وکاس لکشوں کی دشا میں جاری پریاسوں کو جھٹکا لگا ہے۔ اور اسی کے ساتھ ریڈیو تہران سے انتراشٹریہ سماچار سماپت ہوئے۔
یہ تہران ہے، اسلامی گنتنتر ایران کی آواز۔
راجنیتک چرچا۔
राजनीतिक चर्चा का दैनिक कार्यक्रम लेकर उपस्थित है कायम रिजवी का सलाम स्वीकार कीजिए। अफगानिस्तान में बिजली का गंभीर संकट, अमरीकियों के हाथों 485 निहत्ते इराकियों की हत्या, जायोनियों के हाथों फिलिस्तीनी परिवारों के घरों पर कब्जे और भारत के मुद्दों को आज के कार्यक्रम में हम शामिल करेंगे। سینکڑوں عراقیوں کی ہتیاؤں کے 30 ورش گزر جانے کے باوجود امریکی ہتھیاروں کے ورودھ آج تک شکایت بھی درج نہیں ہو پائی۔ بغداد سے جلال خالدی کی رپورٹ کو سور دے رہے ہیں اختر عباس۔
یہ بغداد کا مشہور العامریہ قبرستان ہے۔ یہ وہ قبرستان ہے جو اتیاچار کی ایک ایتیاسک گھٹنا کی گاتھا سناتا ہے۔ یہ ایسی گھٹنا ہے جو 30 ورش پہلے ہونے والی بمباری کے باوجود آج بھی عراقی جنتا کے دھیان کو لگاتار اپنی اور آکرشت کیے ہوئے ہے۔ فروری 1991 کو امریکی یدھک ویمانوں نے 2 لیزر اور گائیڈڈ میزائلوں دوارا پشچمی بغداد میں استھت العامریہ شرنارتھی استھل کو اپنا لکش بنایا تھا، جس میں 485 لوگ اپنی جان سے ہاتھ دھو بیٹھے تھے۔
فقط نساء و اطفال و شیوخ کبار بالسن۔
اس شیلٹر میں کیول بچے، مہیلائیں اور بوڑھے لوگ موجود تھے۔ امریکیوں نے یہاں پر حملہ کر کے وشواسیوں کو اپنی نشتہ دکھائی کہ وہ کسی پر بھی دیا نہیں کرتے ہیں۔ یہ استھان اب اتیگرنکاری امریکیوں کے انت اتیاچاروں اپرادھوں کو پردرشت کرنے کے ایک پرتی کے روپ میں پریورتت ہو چکا ہے۔ حاجی کاظم ان پیڑتوں میں سے ایک ہیں جنہوں نے اس شیلٹر کی دکھد گھٹنا پر اپنے پریوار کے 6 سدسیہ کھو دیے۔ میرے پریوار کے 6 لوگ شہید ہوئے، 3 بیٹیاں، 2 بیٹے اور میری پتنی۔ آج بھی وہ دکھد گھٹنا میرے دماغ میں ہے۔ میں آشا کرتا ہوں کہ وہ دن آئے جب امریکی اتیاچاریوں کو دنڈت کیا جائے۔ اس گھٹنا کے بعد پیڑتوں کے پریوار ورشوں تک شکایت کے لیے دوڑ دھوپ کرتے رہے، کنتو اس تراجدی کے 30 ورش بعد بھی نہ تو امریکی اپنی غلطی مان رہے ہیں اور نہ ہی شکایت کرنے کی اجازت دے رہے ہیں۔ ہم نے کئی بار شکایت کی، کنتو امریکیوں نے ہمیشہ کی طرح بات کو اندھیکا کر دیا۔ انہوں نے ہمارے دیش پر قبضہ کر رکھا ہے، انہوں نے یہاں پر ہزاروں اپرادھ کیے ہیں، یہ ان کا کوئی پہلا اپرادھ نہیں ہے۔ بغداد کے العامریہ شرن استھل کی تراجدی عراق میں امریکیوں دوارا کیے گئے ہزاروں اپرادھوں میں سے ایک ہے۔ یہ وہ اپرادھ ہے جس کے ہتھیاروں کو آج تک سزا نہیں ہوئی ہے۔ بغداد سے آئی آر آئی بی کے لیے جلال خالدی کی رپورٹ۔
فلسطینیوں کو انہی کے گھروں سے باہر کیا جا رہا ہے۔ کڑاکے کی ٹھنڈ میں فلسطینی پریوار اپنے گھر کے باہر کھلے آسمان میں زندگی گزار رہے ہیں۔ فلسطین سے خالد صبرنا کی رپورٹ پیش کر رہے ہیں رویش زیدی۔
اویدھ زیونی شاسن کے سینکوں نے رام اللہ کے نکٹ 7 سدسیوں والے ایک فلسطینی پریوار کے گھر پر اویدھ روپ سے قبضہ کر کے اس کڑاکے کی ٹھنڈ میں فلسطینی پریوار کو ان کے اپنے ہی گھر سے باہر نکال دیا۔
بناشد الحکومہ الفلسطینیہ۔
اس پیڑت فلسطینی مہیلا کا کہنا ہے کہ فلسطینی جنتا اور ادھیکاری ہماری مدد کے لیے آگے آئیں۔
بلدت راس کرکر محاصرت۔
راس کلکر نامک شیتر 3 اویدھ زیونی کالونیوں کے نکٹ استھت ہے۔ کالونی واسیوں نے اب تک اس شیتر کی بہت سی بھومی پر قبضہ کر لیا۔ انہوں نے پچھلے دنوں ایک فلسطینی نوجوان کی بھی ہتیا کر دی تھی۔ اس پیڑت مہیلا کا کہنا ہے کہ ہم راس کرکر کے رہنے والے ہیں، ہمارے پڑوس میں زیونی کالونی ہے۔ زیونیوں کے حساب سے یہ بہت مہتوپورن علاقہ ہے کیونکہ یہاں سے دوسرے شیتروں پر نظر رکھی جا سکتی ہے۔ زیونی اپنی وچار دھارا کے حساب سے فلسطینیوں کے گھروں پر نینترن کر کے وہاں کے رہنے والے فلسطینیوں کو وہاں سے نکال رہے ہیں۔ فلسطین سے آئی آر آئی بی کے لیے خالد صبرنا کی رپورٹ۔
افغانستان کو اس سمے گمبھیر بجلی سنکٹ کا سامنا کرنا پڑ رہا ہے۔ پیش ہے اس بارے میں کابل سے ایک رپورٹ جسے پرستت کر رہے ہیں محمد مہدی۔
افغانستان میں ہر سال ہر موسم میں بجلی کی کٹوتی رہتی ہے، لیکن اس شرط کے ساتھ کہ وہاں بجلی موجود ہو۔ ہر چھیتر میں ماتر کچھ گھنٹے کے لیے بجلی آتی ہے۔ جب جاڑے کا موسم آتا ہے تو اویوستھت ڈھنگ سے کی گئی یہ کٹوتی بھی ختم ہو جاتی ہے۔ بجلی کا کوئی بھروسہ نہیں ہے، صبح سے بجلی نہیں آتی، بعد میں دوپہر میں کچھ دیر کے لیے آتی ہے، پھر چلی جاتی ہے، ہم دکان بند کر کے چلے جاتے ہیں۔ ان دنوں راجدھانی کابل میں بجلی کی کٹوتی نے ناگرکوں کے جیون، اتپادن اور کام کاج کو بری طرح سے پربھاوت کیا ہے۔
مشکل شنامی کارخانے میں مکمل
سمسیا یہ ہے کہ ہمارا کارخانہ پوری طرح سے بند ہو گیا ہے۔ افغانستان میں پریوگ کی 80% بجلی آیات کی جاتی ہے۔ طالبان کے پتن کے لگ بھگ 20 ورشوں کے بعد بھی افغانستان آج بھی ودیش سے آیات کی جانے والی بجلی پر ہی نربھر ہے۔
مشترے میں
یہاں پر گراہک آتے ہیں، دکان میں اندھیرا ہوتا ہے، روشنی نہ ہو تو پھر کاغذ بھی دکھائی نہیں دیتے ہیں۔ آیاتی بجلی پر نربھر رہنے کے کارن افغانستان کو کئی پرکار کی سمسیاؤں کا سامنا ہے۔ افغانستان کو بجلی نریات کرنے والے دیشوں کو جب ادھک بجلی کی ضرورت ہوتی ہے تو وہ بجلی کا نریات گھٹا دیتے ہیں۔ کبھی بجلی آپورتی کے مارگ میں جھڑپیں ہونے سے تو کبھی تکنیکی مشکلوں کی وجہ سے بجلی کی آپورتی ٹھپ ہو جاتی ہے، جس کی مرمت میں بہت ادھک سمے لگتا ہے۔
ہر سال دے گا
ہر آنے والا سمے پچھلے سمے سے بدتر ہو رہا ہے۔ کبھی کہتے ہیں کہ بجلی کے کھمبے اکھڑ گئے، اب ایسا کچھ بھی نہیں ہو رہا ہے، لیکن ہم کو بجلی کے گمبھیر سنکٹ کا سامنا ہے۔ دکانوں میں آپ سوئم ہی دیکھ رہے ہیں، جو بلب جل رہے ہیں وہ واسطہ میں جنریٹر سے جلائے جا رہے ہیں۔ البتہ اس دیش میں کچھ گھنٹوں کے لیے ہی جو بجلی ہے وہ بہت مہنگی ہے۔ کل ملا کر بجلی کے نہ ہونے اور ایندھن کے مہنگے ہونے کی وجہ سے افغانستان کی راجدھانی کابل کو وشو کی اندھیری راجدھانی کا نام دیا گیا ہے۔ افغانستان کی راجدھانی اور یہاں کے بڑے شہروں میں بجلی کی سمسیا ایسی استھتی میں ہے جب یہاں کے دورست چھیتروں میں بجلی موجود ہی نہیں ہے۔ کابل سے IRIB کے لیے بہنام یزدانی کی رپورٹ۔
اور شوتاؤ، اب رخ کرتے ہیں ہم بھارت کا۔ कृषि कानूनों का विरोध कर रहे आंदोलनरत किसानों ने आज भारत के कई स्थानों पर घंटों रेल रोको अभियान चलाया। नई दिल्ली से शमशाद काजमी की रिपोर्ट।
नए कृषि कानूनों के विरोध किसानों का आंदोलन आज 85वें दिन भी जारी रहा और इस मुद्दे को लेकर सरकार और किसानों के बीच गतिरोध बना हुआ है। किसानों ने अपनी मांगों को लेकर आज पूरे देश में रेलगाड़ियों की आवाजाही 4 घंटे तक बाधित रखी। संयुक्त किसान मोर्चे के आह्वान पर रेल रोको अभियान आज दोपहर 12 बजे से शाम 4 बजे तक जारी रहा, जिसके दौरान कई स्थानों पर यात्रियों को भी कठिनाइयों का सामना करना पड़ा। राजस्थान, पंजाब, हरियाणा और बिहार में किसान पटरियों पर बैठे रहे और कहीं पटरियों पर लेटे हुए भी दिखाई दिए। किसानों के रेल रोको अभियान की घोषणा को देखते हुए पूरे देश, विशेषकर पंजाब, हरियाणा, राजस्थान और पश्चिम बंगाल में सुरक्षा के कड़े प्रबंध किए गए थे और रेलवे प्रोटेक्शन स्पेशल फोर्स के 20,000 अतिरिक्त जवानों को तैनात किया गया था। किसान इस बात पर अड़े हुए हैं कि सरकार तीनों कृषि कानूनों को वापस ले, क्योंकि ये किसान विरोधी हैं, जबकि सरकार इन कानूनों को किसानों के हित में बता रही है। किसानों का कहना है कि नए कृषि कानूनों की वापसी तक वे अपने घरों को वापस नहीं जाएंगे।
एपीएमसी के थ्रू, एग्रीकल्चर प्रोड्यूस मार्केट काउंसिल, ये गवर्नमेंट की है, उसके थ्रू 5,000 मंडियां है सरकारी। आप चाहते हो निजीकरण की व्यवस्था पूरी तरह लागू करें, तो निजी मंडी आएंगी तो एपीएमसी से बाहर होंगी, समझने वाली बात है, कोई जवाबदेही नहीं होगा। और इस बिल में जो उन्होंने प्रावधान रखा है कि SDM, DM और गवर्नमेंट का एक प्रतिनिधि होगा, तो सरकार के खिलाफ हम जाएंगे सरकार के पास। क्या आपको लगता है सरकार के खिलाफ हम सरकार के पाएंगे, हमारा कोई इंसाफ मिलेगा?
ये शांतिपूर्वक आंदोलन इस लोकतांत्रिक व्यवस्था में, और वो तब तक जारी रहेगा जब तक ये किसान बिल वापस नहीं हो जाते, किसान विरोधी बिल, और MSP पे गारंटी का कानून नहीं बन जाता।
भारत के कुछ राजनीतिक दलों ने भी किसानों के रेल रोको अभियान का समर्थन किया। बिहार की राजधानी पटना में जन अधिकार पार्टी लोकतांत्रिक के कार्यकर्ताओं ने भी इस अभियान में भाग लिया और गिरफ्तारियां दी। किसान जहां धरनों के अतिरिक्त अब पंचायत और महापंचायत द्वारा नए कृषि कानूनों के खिलाफ अपनी आवाज शहरों और गांवों तक पहुंचाने का प्रयास कर रहे हैं, वहीं मुख्य विपक्षी दल कांग्रेस भी किसानों के इस आंदोलन से राजनीतिक लाभ उठाने का प्रयास कर रही है और 5 राज्यों के विधानसभा चुनावों से पूर्व और कृषि कानूनों के विरुद्ध किसानों के आंदोलन के बीच पंजाब के निकाय चुनाव में अपनी भारी सफलता से वे काफी उत्साहित हैं। किसानों का कहना है कि नए कृषि कानूनों के नकारात्मक प्रभाव से देश की जनता, विशेषकर किसानों को अवगत कराने के लिए वे किसी भी शांतिपूर्ण और लोकतांत्रिक तरीके को अपनाने से नहीं हिचकिचाएंगे। शमशाद काजमी, रेडियो तेहरान, दिल्ली।
इसी के साथ राजनीतिक चर्चा का दैनिक कार्यक्रम यहीं पर समाप्त होता है। یہ ریڈیو تہران کی ہندی سیوا ہے۔ دوستو، راجنیتک چرچا ابھی آپ نے سنی۔ راجنیتک چرچا کے دینک کاریکرم کے بعد پیش کیے جائیں گے ساپتاہک کاریکرم آج کی بات اور ٹکاؤ آرتھک وکاس۔ تو پہلے پیش ہے کاریکرم آج کی بات۔
آج کی بات، دوستو، کارکرم آج کی بات میں آپ کا سواگت ہے۔ میں ہوں اختر رضوی۔ آج ہم بھارت چین سیما وواد اور وپکش کے چبھتے ہوئے سوال کے وشے پر چرچا کریں گے۔ بھارت اور چین کے بیچ بیتے سال 5 مئی سے پوروی لداخ میں سینیہ گتیرودھ چل رہا ہے۔ گتیرودھ ختم کرنے کے لیے دونوں دیشوں کے بیچ کئی دور کی سینیہ اور راجنیک استر کی وارتائیں ہو چکی ہیں، لیکن اب تک کوئی حل نہیں نکل پایا ہے۔ بھارت کے رکشا منتری راجناتھ سنگھ نے سنسد کے اوپری سدن میں چین کے ساتھ جاری سیما وواد پر سرکار کا پکش رکھا اور سرکار کی اور سے صفائی پیش کی۔
پینگانگ لیک ایریا میں چین کے ساتھ ڈس انگیجمنٹ کا جو سمجھوتا ہوا ہے، اس کے انسار دونوں پکش فارورڈ ڈپلائمنٹ کو فیزڈ، کوارڈینیٹڈ اینڈ ویریفائیڈ مینر میں ہٹائیں گے۔ چین اپنی سینا کی ٹکڑیوں کو نارتھ بینک میں فنگر 8 کے پورب کی دشا کی طرف رکھے گا، اور اسی طرح بھارت بھی اپنی سینا کی ٹکڑیوں کو فنگر 3 کے پاس اپنے پرماننٹ بیس دھن سنگھ تھاپا پوسٹ پر رکھے۔
پوروی لداخ میں بھارت چین کے بیچ جاری گتیرودھ کے بیچ پچھلے 20 جنوری کو اتری سکم کے ناکولا میں بھی دونوں دیشوں کے سینک آمنے سامنے آ گئے تھے۔ اس دوران ہوئی جھڑپ میں دونوں دیشوں کے جوان گھائل بھی ہوئے تھے۔ اس سے پہلے اروناچل پردیش میں چین دوارا ایک گاؤں بسائے جانے کی خبروں کی پشٹی کرتے ہوئے 19 جنوری کو بھارت کے ودیش منترالے نے کہا تھا کہ وہ دیش کی سرکشا پر اثر ڈالنے والے سمست گھٹنا کرموں پر لگاتار نظر رکھتا ہے اور اپنی سمپربھوتا ایوم شیتری اکھنڈتا کی سرکشا کے لیے ضروری قدم اٹھاتا ہے۔ بات یہاں پر نہیں رکتی۔ بھارت سرکار کے جو ذمہ دار منتری ہیں، ان کے بیانوں میں بہت ادھک اسمنجس نظر آ رہا ہے۔ منتری، سانسد اور پورو سینا پرمکھ جنرل وی کے سنگھ نے مدورئی میں ایک پریس کانفرنس میں کہا کہ چین جب گھسپیٹھ کرتا ہے تو آپ کو پتا چل جاتا ہے۔ کیا آپ جانتے ہیں کہ ہم نے 20 بار چین میں گھسپیٹھ کی؟
چائنا آر بارڈر ہیز نیور بین ڈیمارکیٹڈ۔ ون، ٹو، اوور اے پیریڈ آف ٹائم دیر ہیو بین ٹرانسگریشنز ویئر چائنا سیز دس از مائی پرسپشن آف دا لائن آف ایکچوئل کنٹرول۔ سملرلی نن آف یو کم ٹو نو ہاؤ مینی ٹائمز وی ہیو ٹرانسگریس دیٹ ایز پر آر پرسپشن۔ وی ڈونٹ اناؤنس اٹ، چائنیز میڈیا ڈزنٹ کور اٹ، بٹ لیٹ می اشور یو، اف چائنا ہیز ٹرانسگریسڈ 10 times وی مسٹ ہیو ڈن اٹ ایٹ لیسٹ 50 times ایز پر آر پرسپشن۔
بعد میں پورو جنرل وی کے سنگھ اپنے بیان سے پھر گئے اور انہوں نے کہا کہ انہوں نے ایسا کچھ بھی نہیں کہا۔ اس سے پہلے پوروی لداخ کے پینگول جھیل کے اتری کنارے پر بھارت اور چین کے سینکوں کے بیچ پچھلے سال 5 اور 6 مئی کی رات ہوئی ہنسک جھڑپ کے بعد 9 مئی 2020 کو ناکولا میں بھی دونوں دیشوں کی سینا آمنے سامنے آ گئی تھی۔ ان دونوں جھڑپوں میں دونوں دیشوں کے درجنوں سینک گھائل ہوئے تھے۔ سب سے گمبھیر جھڑپ 15 جون 2020 کو پوروی لداخ کی گلوان گھاٹی میں ہوئی تھی، جب ایک ہنسک لڑائی میں 20 بھارتی سینک مارے گئے تھے۔ پچھلے بیتے 45 سالوں میں دونوں دیشوں کے بیچ یہ سب سے ہنسک جھڑپ تھی۔ ورش 1967 میں سکم کے ناتھولا میں جھڑپ کے بعد دونوں سیناؤں کے بیچ یہ سب سے بڑا ٹکراؤ تھا۔ اس ٹکراؤ میں بھارت کے 80 سینک مارے گئے تھے اور 300 سے زیادہ چینی سرکشا بلوں کے مارے جانے کی سوچنا تھی۔ بھارت کے رکشا منتری راجناتھ سنگھ نے سنسد میں اپنے بھاشن میں کہا کہ چین کے ساتھ وارتا میں ہم نے اپنا کچھ بھی نہیں کھویا، لیکن کیا بھارت کے رکشا منتری کے اس بیان سے وپکش سنتشٹ ہے؟ گلوان گھاٹی میں ہنسک جھڑپ کے 2.5 مہینے بعد بیتے 29 اگست کی رات پینگونگ جھیل کے دکشنی کنارے پر استھت ٹھاکونگ میں ایک بار پھر بھارت اور چینی سینکوں کے بیچ گتیروت دیکھنے کو ملا۔ اس کے بعد بھارتی سینا نے بیان جاری کر کہا تھا کہ چینی سینا نے 29 سے 30 اگست کی رات کو یتھا استھتی کو بدلنے کے لیے اکسانے والی سینک کاروائی کو انجام دیا تھا۔ ان جھڑپوں کے بعد دونوں دیشوں نے اپنی 3488 کلومیٹر لمبی سیما لائن آف ایکچوئل کنٹرول LAC پر لداخ سے لے کر اروناچل پردیش تک سینا اور ٹینک کی تعیناتی شروع کر دی تھی۔ لداخ میں شروع ہوئے گتیروت کے بعد بھارتی سینا نے 3500 کلومیٹر لمبی واستوک نینترن ریکھا LAC پر اپنی طاقت مضبوط کی ہے۔ بھارت کا کہنا ہے کہ چین کی ذمہ داری ہے کہ وہ سینکوں کو پیچھے لے جانے کی پرکریا شروع کرے اور پوروی لداخ کے گتیرود والے علاقے میں تناؤ کم کرے۔ پوروی لداخ میں بھارت اور چین کے قریب 1,00,000 سینک تعینات ہیں۔ شیتر میں دونوں پکشوں کی لمبے سمے تک ڈٹے رہنے کی تیاری ہے۔ اس بیچ کوٹنائک اور سینیہ استر پر بھی سوہارد پورن سمادھان کے لیے وارتا چل رہی ہے۔ بھارت اور چین کے بیچ جاری گتیروت پر وپکشی دلوں کا کہنا ہے کہ چین کے معاملے کو لے کر کیندر سرکار جنتا کو گمراہ کر رہی ہے اور چین کے ساتھ جاری سیما وواد پر دیش کی جنتا کو اندھیرے میں رکھا جا رہا ہے۔ کانگریس نیتا راہل گاندھی نے آروپ لگایا ہے کہ سرکار نے بھارت ماتا کا ایک ٹکڑا چین کو دے دیا ہے۔ کانگریس نیتا نے سینکوں کو پیچھے ہٹانے کی پرکریا پر ہوئے سمجھوتے کو لے کر بھی سوال اٹھائے۔
ہندوستان کی زمین، پوتر زمین نریندر مودی نے چائنا کو پکڑائی ہے، یہ سچائی ہے۔
Yesterday the defense minister made a statement in both houses about the situation on the border in Ladakh with China. There are a couple of things that need to be made absolutely crystal clear. The first thing is that the Indian government's position at the beginning of this was status quo ante on April 2020. That is what the government was negotiating for. Now sheepishly the defense minister comes and makes a statement, and we find that Indian troops are now going to be stationed at finger 3. Finger 4 is our territory. That is where our post used to be. So now we have moved from finger 4 to finger 3. Why has Prime Minister Modi given up Indian territory to the Chinese? This is a question that needs to be answered by him and by the defense minister first. Second, why have Indian troops, after the hard work that they did capturing Kailash plains ranges, why have they been asked to move back? What has India got in return for this? And most importantly, the more important strategic area, Dapsang plains, why have the Chinese not moved back? These are the real questions. Why have they not withdrawn from Gogra and Hot Springs? It's a very clear thing that has happened. The Prime Minister of India has given Indian territory to China. Hindustan ki zameen, pavitra zameen, Narendra Modi ne China ko pakdai hai. Ye sachai hai. ہندوستان کی سرکار کی نیگوشیٹنگ پوزیشن چائنا کے ساتھ سٹیٹس کو اینٹی 2020 اپریل 2020، اس کو سرکار بھول گئی، اس کو چھوڑ دیا، اس کو پھینک دیا۔ چائنا کے سامنے نریندر مودی نے اپنا سر جھکا دیا، متھا ٹیک دیا۔ ہماری زمین فنگر 4 تک ہے۔ نریندر مودی نے فنگر 3 سے فنگر 4 کی زمین جو ہندوستان کی پوتر زمین ہے وہ چائنا کو پکا دی ہے، یہ پہلی بات۔ دوسری بات، جو اسٹریٹجک ایریا ہے ڈپسانگ پلینس کا جہاں چائنا اندر آیا ہے، اس کے بارے میں ایک شبد نہیں بولا ڈیفینس منسٹر نے، وہاں بیٹھے ہوئے ہیں۔ گوگرا اور ہاٹ اسپرنگس کے بارے میں ایک شبد نہیں بولا، وہاں بیٹھے ہوئے ہیں۔ سچائی یہ ہے کہ ہماری جو پوتر زمین ہے نریندر مودی نے چائنا کو دی، یہ سوال ہے، اس کا جواب دیں۔
राहुल गांधी के बयान पर भारतीय रक्षा मंत्रालय और केंद्र सरकार के कई मंत्रियों का बयान सामने आया। शुक्रवार 12 फरवरी को भारतीय रक्षा मंत्रालय की ओर से जारी बयान में कहा गया है कि भारत ने पूर्वी लद्दाख के पेंगोंग सो इलाके में सैनिकों को पीछे हटाने की प्रक्रिया पर समझौता करते हुए किसी भी इलाके से दावा नहीं छोड़ा है। बयान में कहा गया है कि देपसोंग, हॉट स्प्रिंग और गोगरा सहित अन्य लंबित समस्याओं को दोनों देशों के सैन्य कमांडरों के बीच आगामी वार्ताओं में उठाया जाएगा। कांग्रेस आरोप लगा रही है कि गोगरा और हॉट स्प्रिंग में चीनी घुसपैठ निरंतर बनी हुई है और क्या वजह है कि प्रधानमंत्री और रक्षा मंत्री इन क्षेत्रों में चीनी घुसपैठ पर रहस्यमय चुप्पी साधे हुए हैं।
गिव तो क्लियर है, गिव तो क्लियर है, फिंगर थ्री से फिंगर फोर दे दिया। गिव क्लियर है कि देपसंग में वो बैठे हैं। गिव क्लियर है कि वो गोगरा और हॉट स्प्रिंग में है। टेक बता दो, चुप हो गए? नहीं नहीं, टेक बताओ ना मुझे। आपने गिव टेक की बात की, मैंने गिव बोला, आप टेक बताओ। आप चुप हो गए क्योंकि टेक है ही नहीं, बस गिव है। रीजन क्लियर है, प्रधानमंत्री चाइना के सामने खड़े नहीं हो पाए। चाइना के सामने नरेंद्र मोदी ने अपना सिर झुका दिया, मत्था टेक दिया।
कांग्रेस का आरोप है कि रिपोर्ट में पता चला है कि चीनी सेना अब चुमुर और दक्षिणी लद्दाख तक पेट्रोलिंग कर रही है और क्या वजह है कि प्रधानमंत्री और रक्षा मंत्री राष्ट्रीय सुरक्षा के इस महत्वपूर्ण मुद्दे को लेकर एक शब्द बोलने से ही घबरा रहे हैं। भारतीय रक्षा मंत्री पहले ही दावा कर चुके हैं कि भारत ने चीन के साथ वार्ता में कुछ भी नहीं खोया है, लेकिन अब सवाल ये है कि क्या भारत के रक्षा मंत्री के इस बयान से विपक्ष संतुष्ट है? दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है, हमें अनुमति दें।
ये रेडियो तेहरान की हिंदी सेवा है। रेडियो तेहरान सच्चाई और उन सब की आवाज जिनकी आवाज कोई नहीं सुनाता। ताजा समाचारों और सटीक समीक्षाओं के लिए हमसे जुड़िए और हमेशा जुड़े रहिए। और अब रेडियो तेहरान की हिंदी सेवा का अगला कार्यक्रम। टिकाऊ आर्थिक विकास।
दोस्तों, कार्यक्रम टिकाऊ आर्थिक विकास की कन्याकड़ी के साथ आपकी सेवा में उपस्थित हैं मरियम मेहरदादी और सैयद मिसम का सलाम स्वीकार कीजिए। आज के कार्यक्रम में हम देश के विकास के आधारों पर चर्चा करेंगे।
कंपैरेटिव एडवांटेज या तुलनात्मक लाभ कुछ व्यक्ति, फर्म या राष्ट्र अन्य व्यक्तियों, फर्मों या राष्ट्रों की अपेक्षा कम मूल्य में उत्पादित कर सकते हैं। तुलनात्मक लाभ का सिद्धांत अंतर्राष्ट्रीय व्यापार की मूलभूत कल्पना है, जो कहती है कि राष्ट्र उन वस्तुओं के निर्माण और निर्यात में विशेषता प्राप्त करने की ओर अग्रसर होते हैं जिन्हें वे अन्य की अपेक्षा कम मूल्य पर उत्पन्न करने की क्षमता रखते हैं तथा उन वस्तुओं का आयात करते हैं जिनका उत्पादन वे दूसरों की अपेक्षा अधिक मूल्य पर कर सकते हैं।
तुलनात्मक सुलाभ का सिद्धांत अंग्रेज अर्थशास्त्री डेविड रिकॉर्डो ने 1817 में अपनी पुस्तक प्रिंसिपल ऑफ पॉलिटिकल इकोनॉमिक एंड टैक्सेशन में प्रतिपादित किया था। यह सिद्धांत एडम स्मिथ के निरपेक्ष मूल्य सुलाभ सिद्धांत का विस्तार या संशोधन कहा जा सकता है। दोस्तों, आज हम ईरान की अर्थव्यवस्था में तुलनात्मक सुलाभ के बारे में चर्चा करेंगे। अर्थव्यवस्था और भूगोल एक दूसरे के साथ और दोनों राजनीति के साथ जुड़े हुए हैं। कुछ लोगों का कहना है कि अर्थव्यवस्था सामान्य रूप से भूगोलीय क्षेत्र से अस्तित्व में आते हैं। यही वजह है कि समुद्र या नदी के किनारे रहने वाले लोग मछलियों का शिकार करके अपनी आजीविका चलाते हैं और जंगल के पास रहने वाले व्यक्तियों का उद्योग और आग से लेना देना होता है।
जियोपॉलिटिक्स या जियो इकोनॉमी जैसी शब्दावलियां भी भूगोल, राजनीति और अर्थव्यवस्था से जुड़ी हुई हैं। हम अपने दोस्तों को जियोपॉलिटिक्स या भू राजनीति के बारे में संक्षेप में बताने जा रहे हैं। अंतर्राष्ट्रीय राजनीति तथा अंतर्राष्ट्रीय संबंधों पर भूगोल के प्रभावों का अध्ययन भू राजनीति कहलाती है। दूसरे शब्दों में भू राजनीति विदेश नीति के अध्ययन की वो विधि है जो भौगोलिक चरों के माध्यम से अंतर्राष्ट्रीय राजनीतिक गतिविधियों को समझने, उनकी व्याख्या करने और उनका अनुमान लगाने का कार्य करती है। भौगोलिक चर के अंतर्गत उस क्षेत्र का क्षेत्रफल, जलवायु, टोपोग्राफी, जनसांख्यिकी, प्राकृतिक संसाधन तथा अनुप्रयुक्त विज्ञान आदि आते हैं।
आज यद्यपि बहुत सी आर्थिक और राजनीतिक सीमाएं टूट गई हैं, किंतु ये शब्दावली अब भी प्रचलित है। वास्तव में आज भी देश आर्थिक क्षेत्र में अपनी राजनीतिक और भौगोलिक स्थिति से अधिक और भरपूर ढंग से लाभ उठा रहे हैं। ईरान की भू राजनीति और जियोपॉलिटिक्स भी इस धरती के महत्वपूर्ण निवासियों की वजह से तुलनात्मक सुलाभ से संपन्न है, जिसकी वजह से आर्थिक क्षेत्र में जनता के लिए जबरदस्त उपलब्धियां अर्जित हुई हैं।
देश की जियो इकोनॉमिक स्थिति के साथ अर्थव्यवस्था के क्षेत्र में ईरान की भौगोलिक स्थिति दुनिया में एक विशेष स्थिति से संपन्न है। ईरान पूरब और पश्चिम के बीच एकमात्र शुष्क पुल है, जिसके दक्षिण में फारस की खाड़ी, ओमान सागर और उत्तर में कैस्पियन सागर है। कैस्पियन सागर के पूर्वी देशों और दुनिया के पूरब में आबाद देश दो जमीनी कॉरिडोर द्वारा पश्चिमी देशों तक पहुँच बना सकते हैं और उनमें से एक ईरान से होकर गुजरता है।
ईरान की उचित रेलों और सड़कों की स्थिति और फारस की खाड़ी, ओमान सागर, ओमान की खाड़ी और कैस्पियन सागर के तटवर्ती क्षेत्रों तक सरलता से पहुंचना यातायात और परिवहन तथा ट्रांजिट के क्षेत्र में ईरान के तुलनात्मक सुलाभ है, जो हालिया वर्षों के दौरान दुनिया के बड़ी अर्थव्यवस्थाओं और उत्पादकों के ध्यान का केंद्र रहा है।
ईरान अपनी राजनीतिक स्थिति की वजह से दुनिया के चार कॉरिडोर पर स्थित है, उत्तर से दक्षिण, पूरब से पश्चिम, दक्षिणी एशिया और ट्रॉसिका दुनिया से संपर्क के चार महत्वपूर्ण कॉरिडोर हैं, जिनमें से कुछ ईरान से होते हुए गुजरते हैं। उत्तर से दक्षिण का कॉरिडोर जो आधी पूर्वी दुनिया के लिए रणनीतिक मार्ग है और ये एशिया और यूरोप के बीच व्यापार की महत्वपूर्ण कड़ी है। ये कॉरिडोर उत्तरी यूरोप के देशों और रूस के बीच ट्रांजिट संपर्क है, जो ईरान के रास्ते तथा कैस्पियन सी से गुजरते हुए हिंद महासागर, फारस की खाड़ी और दक्षिण एशियाई देशों को आपस में जोड़ते हैं।
उत्तर से दक्षिणी कॉरिडोर वर्ष 2000 में सेंट पीटर्सबर्ग में ईरान, भारत और रूस के बीच होने वाले समझौते के आधार पर तैयार हुआ है। वस्तुओं के ट्रांजिट के क्षेत्र में आर्थिक योजना वस्तुओं के स्थानांतरण को स्वेज नहर के रास्ते के बजाय हिंद महासागर के रास्ते ईरान से होते हुए यूरोप और सीआईएस के इलाके वाले देशों को पहुंचाएगी। इस कॉरिडोर में रुचि रखने वालों में रूस और भारत हैं, जो अपनी आर्थिक गतिविधियां इस रास्ते से अंजाम देना चाहते हैं।
कहा जाता है कि ये रास्ता स्वेज नहर के पारंपरिक रास्ते की तुलना में 40% कम समय लेता है और इसमें 30% यातायात का खर्चा कम आता है। ईरान के हिस्से का यह भाग तैयार होना शुरू हो गया है क्योंकि चाबहार बंदरगाह के विस्तार और इसमें भारी पूंजी निवेश का काम शुरू हो गया है। चाबहार की शहीद बहिश्ती बंदरगाह उत्तर से दक्षिणी कॉरिडोर में जाने के लिए ईरान का दरवाजा है। देश के पूर्वी भाग से निकट स्थित होने की वजह से ये बंदरगाह मध्य एशिया और CIS क्षेत्र के देशों के लिए विकास और ट्रांजिट के लिए बेहतरीन रास्ता है, अर्थात उत्तर से दक्षिणी कॉरिडोर के मध्य एशिया और CIS के देशों के लिए बहुत ही बेहतरीन रास्ता है।
वस्तुओं के स्थानांतरण और ट्रांजिट के विषय में ईरान के एक अन्य तुलनात्मक सुलाभ की चर्चा में पूरब से पश्चिम का कॉरिडोर भी महत्वपूर्ण है। पुराने सिल्क रोड या नया वन बेल्ट वन रोड अवसरों और क्षमताओं से भरा हुआ रास्ता है और ईरान इस रणनीतिक मार्ग का एक महत्वपूर्ण हिस्सा समझा जाता है। वर्ष 2013 में चीन के राष्ट्रपति शी जिनपिंग ने सिल्क रोड आर्थिक बेल्ट के निर्माण और 21वीं सदी में समुद्री सिल्क रोड के निर्माण की योजना पेश की थी। तब से लेकर आज तक दुनिया में ये योजना वन बेल्ट वन रोड के नाम से जानी जाती है।
ईरान की रणनीतिक स्थिति ने सिल्क रोड द्वारा यूरोप तक पहुंचने के मार्ग में इस देश को महत्वपूर्ण और अहम बना दिया है। अतीत में सिल्क रोड चीन से निकलकर मध्य एशिया से होते हुए ईरान, इराक और तुर्की तथा भूमध्य सागर से मिल जाता था और रोम में समाप्त हो जाता था। ये रास्ता 15वीं शताब्दी तक लगभग 1700 साल तक दुनिया के आर्थिक आदान प्रदान का सबसे बड़ा नेटवर्क था।
पूरब से पश्चिम के अंतर्राष्ट्रीय कॉरिडोर ईरान के रास्ते चीन को मध्य एशिया से मिलता है, अर्थात नए सिल्क रोड का जमीनी रास्ता चीन, दक्षिण पूर्वी एशियाई देशों, इंडोनेशिया और वियतनाम से शुरू होता है और भारत, पाकिस्तान, मध्य एशिया, ईरान, तुर्की से होता हुआ पूर्वी यूरोप और इटली तक जारी रहता है।
ट्रासिका एक अन्य अंतर्राष्ट्रीय कॉरिडोर है जो एशिया को यूरोप से जोड़ता है। इस कॉरिडोर का महत्व अंतर्राष्ट्रीय दृष्टि से ईरान क्षेत्र, एशिया और यूरोप के लिए बहुत अधिक है। एशिया महाद्वीप हालिया वर्षों में दुनिया में उत्पादन और व्यापार के केंद्र में बदल चुका है, इसीलिए इस क्षेत्र में यातायात के लिए इस क्षेत्र का महत्व ज्यादा हो गया है और यही वजह है कि अंतर्राष्ट्रीय कॉरिडोर बनाने और इसे व्यावहारिक बनाने के लिए सरकारों के बीच सहयोग की बहुत अधिक आवश्यकता है।
यहाँ पर ईरान उक्त कॉरिडोर के लिए एकमात्र रास्ता समझा जाता है और इसीलिए इस योजना में तेहरान का विशेष महत्व है। ट्रासिका कॉरिडोर में ईरान की सदस्यता के अतिरिक्त अफगानिस्तान और पाकिस्तान जैसे देशों के लिए जो इसकी सदस्यता के इच्छुक हैं मार्ग प्रशस्त हो गया है। इस अंतर्राष्ट्रीय कॉरिडोर से ईरान के जुड़ने से यूरोप से मध्य एशिया और चीन के लिए सामान भेजने हेतु इस रास्ते का दक्षिणी मार्ग बेहतर हो गया है।
ईरान को चार फसलों वाला देश कहा जाता है और ये भौगोलिक स्थिति की छत्रछाया में ईरान का एक अन्य तुलनात्मक लाभ है जिसने देश के निवासियों के विभूतियों और अनुकंपाओं की वर्षा कर रखी है। ईरान में जलवायु की विविधता ने देश में अनेक प्रकार के कृषि उत्पादों के तुलनात्मक लाभ का इतिहास लिख दिया है।
ईरान के कृषि विभाग में खेती, बागवानी, पशुपालन, जंगलों का रखरखाव इत्यादि शामिल है। दुनिया में प्रसिद्ध 13 क्षेत्रों में से 11 ईरान में पाए जाते हैं, जबकि एक साल में 300 दिन जबरदस्त धूप निकलती है और देश के सबसे गर्म और सबसे ठंडे क्षेत्रों में 40 से 50 डिग्री सेल्सियस के तापमान का अंतर है। इन सारी चीजों ने ईरान को एक अद्वितीय इकोलॉजी सिस्टम का मालिक बना दिया है।
ईरान में 8000 से अधिक वनस्पतियों और जड़ी बूटियों की खोज हो चुकी है जिनमें से लगभग 3000 दवाओं की विशेषताएं रखती हैं। ईरान के वनस्पति और जड़ी बूटी संघ के प्रमुख का कहना है कि इन जड़ी बूटियों और वनस्पतियों में से लगभग 170 से 200 तक का उत्पादन किया जाता है जबकि बाकी स्वयं उगती हैं।
दोस्तों, आपके लिए ये भी जानना रोचक होगा कि ईरान की जड़ी बूटियां और वनस्पतियां जर्मनी, अमेरिका, ब्रिटेन, फ्रांस, जॉर्जिया, पाकिस्तान, भारत, चीन, तुर्की, बहरीन, कुवैत, कतर, कनाडा और स्वीडन जैसे देशों में निर्यात होती हैं। ईरान की जड़ी बूटियां और वनस्पतियां सबसे अधिक पाकिस्तान और संयुक्त अरब इमारात और उसके बाद जर्मनी, जापान और चीन के लिए निर्यात होती हैं। दोस्तों, कार्यक्रम का समय यहीं पर समाप्त होता है। अगले कार्यक्रम में हम ईरान के कृषि उत्पादों के तुलनात्मक सुलाभ पर चर्चा करेंगे। तब तक के लिए हमें अनुमति दीजिए।
ये तेहरान है, इस्लामी गणतंत्र ईरान की आवाज। श्रोताओ, अभी आप सुन रहे थे साप्ताहिक कार्यक्रम टिकाऊ आर्थिक विकास। और अब समय मुख्य समाचारों के सारांश का। राष्ट्रपति डॉ हसन रूहानी का कहना है कि अमेरिकी सरकार के पास घुटने टेकने के अलावा कोई दूसरा विकल्प नहीं है। ईरान में भूकंप से 44 लोग घायल हो गए हैं। पश्चिम बंगाल में एक बम हमले में राज्य के मंत्री जाकिर हुसैन घायल हो गए हैं। हिजबुल्लाह ने इसराइली सैन्य ठिकानों को चिन्हित करने वाला वीडियो जारी किया है। तो श्रोताओ, इसी के साथ हमारा ये कार्यक्रम समाप्त होता है। हमारा ये कार्यक्रम आप शॉर्टवेव में 41 मीटर बैंड बराबर 7445 किलोहर्ट्ज़ पर सुन रहे थे। तो श्रोताओ, इसी के साथ हमारा ये कार्यक्रम यहीं पर समाप्त होता है। खुदा हाफिज। Thank you.